यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब चुतारियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्माण शुरू भएको 26 वर्षपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सड़क सञ्जालसँग जोड़ियो। कर्णाली करिडोरलाई छिट्टै डबल लेनको बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। विद्यालय शिक्षा विधेयकमा 5 दिनभित्र सहमतिमा पुग्न संसदीय समितिको सरकारलाई निर्देशन। रूपन्देहीको कञ्चन गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका 451 घर परिवारलाई जग्गा धनी पूर्जा वितरण। र युरोपेली युनियन ईयूले चिनिया कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनद्वारा जवाफी प्रतिबन्धको घोषणा।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। हुम्लाको सदरमुकाम सिमकोट आजबाट राष्ट्रिय सड़क सञ्जालसँग जोड़िएको छ। राष्ट्रिय सड़क सञ्जालसँग जोड़िन बाँकी रहेको नेपालको एक मात्रै हुम्ला जिल्ला सड़क सञ्जालसँग जोड़नको लागि गत चैत 10 गतेबाट काम शुरू गरेको नेपाली सेनाले 40 दिनमा काम सम्पन्न गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले हुम्लालाई राष्ट्रिय सड़क सञ्जालमा जोड़न र त्रिदेशीय कनेक्टिभिटीको लागि बेली ब्रिज बनाइएको भए पनि निर्माणाधीन पक्की पुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतिर डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई छिट्टै डबल लेनको बनाउने, असजिलो भएको ठाउँमा आरसीसी गरेर भए पनि सड़कलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मौसममा खराबी आएका कारण प्रधानमन्त्री सहित मन्त्रीहरू नेपाली सेनाको उत्तर पश्चिम प्रेतना हेडक्वार्टर सुर्खेतमा करिब 5 घण्टा बसेर हुम्ला पुगेर बेलीब्रिजको उद्घाटन गर्नुभएको हो। कर्णाली करिडोर निर्माण थालनी भएको 26 वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सड़क सञ्जालमा जोड़िएको छ। कर्णाली करिडोर अन्तर्गत खारपुको चुवा खोलामा नेपाली सेनाले 4 करोड़को लागतमा 40 दिनमा बेलीब्रिज निर्माण गरेको हो। संसदीय समितिले विद्यालय शिक्षा विधेयकमा 5 दिनभित्र सहमति जुटाउन सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा विधेयकमा 5 दिनभित्र सहमति जुटाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति अमर बहादुर थापाले बताउनुभयो। सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखिएकोले निर्देशन दिएको बताउनुभयो। यसअघि बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गर्नुभएको थियो। शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षा मन्त्री पन्तले गत असार 16 गतेदेखि समय माग्दै आउनु भएको थियो। देश विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष संसदीय समितिले निकालेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आज काठमाडौँमा आयोजना गरेको बेरुजू सम्बन्धी राष्ट्रिय कार्यशालामा कानून विपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरुजू बढ़नु राज्य कोषको सही सदुपयोग नहुनु मात्र नभई सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास घट्दै लैजाने निचोड़ निकालेको छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 7,33,19,00,00,00 बेरुजु भएको समितिले जनाएको छ। कार्यशालामा सभामुख देवराज घिमिरेले आर्थिक सुशासनका दृष्टिले बेरुजुको अंक बढ़नु शोचनीय विषय भएको बताउनुभयो। सभामुख घिमिरेले मुलुकमा देखिएको बेरुजुलाई समयमा टुंगो लगाउन तीनवटै तहका सरकारले सम्बन्धित निकायको जिम्मेवारी अनुसार त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल आवश्यक रहेको बताउनुभयो। उपसभामुख इन्दिरा राणाले बेरुजु अर्थ सुशासनसँग जोड़िएको विषय भएकाले सरकारी ढुकुटी परिचालन गर्न इमान्दार हुनु आवश्यक रहेको बताउनुभयो। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु न्यूनीकरण गर्न प्रदेश र स्थानीय तहका लेखा समिति पनि थप क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। महालेखा परीक्षक तोयम रायाले सामान्य रूपमा आर्थिक सुशासन भएन भने बेरुजु देखिने भए पनि सबै बेरुजु आउनुलाई कानून विपरीत कार्य भन्न नमिल्ने बताउनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुकुम्बासी समस्याको स्थायी समाधानमा सरकारले काम गरिरहेको बताउनु भएको छ। रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर 5 अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयहरूलाई आज जग्गाधनी पूर्जा वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेल र भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले 451 घर परिवारलाई लाल पूर्जा वितरण गर्नुभएको हो। 97 वर्षीय ज्येष्ठ नागरिक भानुभक्त उपाध्यायलाई पहिलो लाल पूर्जा वितरण गरिएको हो। विगत 40 वर्षदेखि जोतभोग गर्दै आएका स्थानीयहरूले लाल पूर्जा पाउँदा खुशी व्यक्त गरेका छन्। धान रोप्ने समय भइसक्दा पनि मल नपाउँदा किसानहरू मर्कामा परेका छन्। ठेकेदारले मल ल्याउन ढिलाइ गर्दा कोटा अनुसारको मल लिनका लागि पनि मोरङका किसानहरूलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
कोटा अनुसारको मल समयमा नआउँदा अहिले एक बोरा डिएपी लिनका लागि किसानलाई घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ। 2 जग्गामा धान रोप्ने तयारी गर्नुभएका मोरङ जहदाका किसान दयानन्द ठाकुरले लाइन बस्दा पनि आफूले मल नपाएको गुनासो गर्नुभयो।
मलको अवस्था धेरै गाह्रो छ, किसानहरू एकदम तरफर गर्दैछ, मलको लागि लाइनमा लागिरहेछ, त्यहाँ पनि मल भेटिरहेको छ। अब भन्नुहुन्छ गाउँपल्ले काम दिनुहुन्छ, गाउँपल्ले काम जाँदाखेरि त्यहाँ मलै छैन।
यसै गरी अर्का किसान श्रवण मण्डलले 5.5 जग्गामा धान रोप्ने तयारी गरेको र धान रोप्ने यो समयमा डिएपी मलको प्रयोग नगर्ने हो भने उत्पादन घट्न सक्ने बताउनुभयो।
मलै पाउँदैन त उता 40-30 दिन्छ, अब त्यसमा पनि लाइन लागेर 10-5 लिन्छ, 5.5 10 पुग्छ। कृषि सामग्रीमा आएर भन्छु कि आफ्नो जानु या सहकारीमा लिनु भन्छ, सहकारीमा खाँदैछ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका लागि 4,837 मेट्रिक टन डिएपी मल आउनु पर्नेमा सप्लायर्सले अहिलेसम्म 2,850 मेट्रिक टन मल मात्र ल्याएको र बाँकी मल आउने क्रममा रहेको छ। प्राप्त मल कोशी प्रदेशका 137 पालिकाका मल विक्रेतालाई कोटा अनुसार वितरण भइसकेको छ। कोशी प्रदेशका लागि आउने 100 मल जम्मा भएपछि वितरण गर्दा धान रोप्ने सिजन जाने भएकाले किसानको माग अनुसार आए जति मल वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नरेश सापकोटाको भनाइ छ।
डिएपी मल अलिकति बीचमा सप्लायरबाट आउन ढिलो भएको कारणले गर्दाखेरि आधा भन्दा अलिकति बेसी कोटा लगाएर बाँडफाँड गरिरहेका छौँ 2,850 मेटन, र यो चाहिँ सबै आइकन कोटा लगाउँदाखेरि चाहिँ किसानले नपाउने ढिलो हुने भएको कारणले गर्दाखेरि समयमै थोरै भए पनि कोटा लगाएर बाँड्दै गरौँ भनेर गरिरहेका छौँ। अरू बाँकी आउने क्रममा छ, आउने बित्तिकै हामी कोटा लगाएर किसानलाई बाँडफाँड गर्नेछौँ।
यो सिजनमा डिएपी मलको केही अभाव देखे पनि धान रोपिसकेपछि धानको टप बेसका लागि प्रयोग हुने युरिया मलको भने अभाव नहुने भएको छ। अहिलेसम्म कोशी प्रदेशमा 17,000 मेट्रिक टन युरिया मल कार्यालयमा आइसकेको र साउन 1 वितरण गरिने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
भोजपुरको रामप्रसाद राई गाउँपालिका 2 धोदले खानीमा एकै परिवारका 4 हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका 2 हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ससुरा, सासू, श्रीमती र सालोको हत्या गरेका हुन्। प्रहरीका अनुसार 68 वर्षीय ससुरा बेलबहादुर गिरी, 45 वर्षीय सासू मंजू गिरी, 15 वर्षीय श्रीमती मनीषा गिरी र 9 वर्षीय सालो शयन गिरी को हत्या गरिएको छ। हत्या पश्चात राई आफैले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनु अघि नै बाँध निर्माण गर्ने गरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 12 स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको आज अनुगमन गर्दै उहाँले बाढ़ीका कारण वर्षौंदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको जानकारी दिनुभयो। गृहमन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित र प्रभावकारी बनाउन लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढ़ेको उल्लेख गर्नुभयो। पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको इन्भर्ट बनाउने काम सकिएको छ। मुख्य सुरुङ मार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाको कार्यालयले जनाएको छ। गत माघ 11 गते मुख्य सुरुङ मार्ग चिचुलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम शुरू भएको थियो। आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङ मार्गको कुल लम्बाई 1089 मिटरमा इन्भर्टको काम सकिएको जानकारी दिनुभयो। यस्तै उहाँले लाइनिङ र विद्युतीकरणको काम पनि तीव्र गतिमा अगाडि बढ़ेको बताउनुभयो। अविरल वर्षाका कारण बाजुराको प्रमुख सड़क मार्ग मध्येको एक मारतडी कोल्टी सड़क खण्ड विभिन्न स्थानमा पहिरो खस्दा आज पनि अवरूद्ध रहेको छ। बढ़ीमालिका नगरपालिका 7 ठूलो पहिरो खसेपछि सड़क बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो। यस्तै खहरे खोलाको बहाव समेत अत्याधिक बढ़ेकोले यात्रुहरूको आवत जावत थप जोखिमपूर्ण बनेको छ। जिल्ला प्रदेश र राष्ट्रलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य अनुसार सरकारले सञ्चालन गर्दै आएको खोप कार्यक्रम बझाङमा प्रभावकारी बन्दै गएको छ। नवजात शिशु तथा बाल बालिकाहरूलाई लगाउनु पर्ने सबै प्रकारका खोप पूरा गरी यही असार 20 गते बझाङ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
नवजात शिशु तथा बालबालिकाहरूको अकालमै हुने मृत्युदर घटाउनका लागि नेपाल सरकारले सञ्चालन गर्दै आएको खोप कार्यक्रम बझाङ जिल्लामा पनि प्रभावकारी बन्दै गएको देखिन्छ। बालबालिकाहरूले नियमित लगाउनु पर्ने सबै खोप लगाएको यकिन गरेपछि वार्षिक रूपमा वडा र पालिका स्तरमा पूर्ण खोप सुनिश्चितता घोषणा गरी जिल्ला प्रदेश र राष्ट्रलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने सरकारको लक्ष्य अनुसार असार 20 गते बझाङ जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी,
यस वर्ष 3000 हारिमा बाल बालिकाहरू खोजेको, त्यसमा 13 बच्चाहरू आंशिक खोप लगाएको भेटाएको छ भने बाँकी सबैले पूर्ण खोप लगाएको भेरिफिकेशन भएको छ। यो 16 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकाहरू मध्ये 14 बाल बालिकाहरूले एउटा पनि खोप नलगाएको भेटाइएको थियो र ती 14 बाल बालिकाहरूलाई खोप लगाइ पनि सकिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका फोकल व्यक्ति मिनराज जोशी,
बाल बालिकाहरूले जुन राज्यले तोकेको खोपहरू छ ती खोपहरू समयमै पाउन्, जसले गर्दा प्राण घातक ठानिएका खोपबाट बचाउन सकिने रोगहरू छन् ती रोगहरूको समय नियन्त्रण गर्न सकियोस्, त्यो रोगहरू भोलि संक्रमण नफैलियोस् र ती रोगहरूले जति पनि बालबालिकाहरूको विगतमा अकालमै ज्यान जाने अवस्था हुन्थ्यो त्यो अवस्था नआओस् भन्ने नै यसको मुख्य उद्देश्य। यो वर्ष एउटा सुखद पक्ष, नुवाकोट जिल्लाका केही पालिकाहरू पूर्णखोप घोषणा हुन बाँकी थिए र यो वर्ष पूर्णखोप घोषणा भइसकेपछि देशका 77 जिल्लाहरू पूर्णखोप घोषणा भएको अवस्था रहेको छ।
बच्चालाई खोप लगाउने काम बारे जानकारी दिनुहुँदै कार्यक्रममा भेटिएका केही सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू,
59 महिना हुनाका बच्चाहरूलाई जुकाको औषधि भिटामिन पोषण सम्बन्धी सरसल्लाह दिने, पूर्ण खोपको लागि बाल बच्चालाई 15 महिनाभित्र खोप लगाइ सक्ने भनेर सुझाव सल्लाह दिने,
बच्चाहरूको भनेको बिसिजी लाउनु पर्यो, डिपिटी लाउनु पर्यो, हेपाटाइटिस भन्ने, दादुरा भन्ने, पोलियो भन्ने, 15 खोप लगाउनु पर्छ बाल बालिकालाई अनि पूर्ण खोप घोषणा भयो।
नवजात शिशु तथा सुत्केरी महिलाहरूको मृत्युका घटना भइरहने बझाङ जिल्लामा नाबालक बच्चाहरूको कुपोषणको अवस्था पनि उत्तिकै समस्या देखिन्छ। यसको सुधारका लागि विपन्न गरीब परिवारको आर्थिक सुधार र सचेतना जगाउनु पर्ने आवश्यक। देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरू भएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मठमा विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। तराई मधेसका जिल्लामा आज मोहर्रम पर्व मनाइँदैछ। पर्वका अवसरमा मानिसहरूले आफ्नो गच्छी अनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको शहादतको सम्झना स्वरूप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको छ। घर घरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका करवालाहरूमा विसर्जन गर्ने गरिन्छ। हिन्दू लगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रूपमा विकसित हुँदै गएको छ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणाले स्वर्गीय योगमायाको संघर्ष महिला अधिकारका लागि प्रेरणा भएको बताउनु भएको छ। राष्ट्रिय महिला आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपसभामुख राणाले अहिले महिलाहरू राज्यका सबै तहमा समान रूपमा प्रतिनिधित्व गर्ने गरी अगाडि बढ्नुमा स्वर्गीय योगमायाको संघर्षको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले योगमायालाई अनमेल विवाह बाल विवाह र सती प्रथा विरूद्ध संघर्ष गर्ने अग्रणी अभियन्ताका रूपमा सम्मान गर्नुहुँदै योगमायाको योगदानलाई ऐतिहासिक अभिलेख तथा पाठ्य पुस्तकमा समावेश गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयूले चिनिया कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आज जवाफी प्रतिबन्धको घोषणा गरेको छ। चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, चीनमा स्थापना भएका युरोपेली पूँजी भएका कम्पनीहरू बाहेक युरोपेली युनियनका कम्पनीहरूलाई 4,50,00,000 युआन भन्दा बढ़ीको मागबाट बाहिर राखिनेछ। सम्बन्ध सुधारका लागि चीनका विदेश मन्त्री वाङ ईले गत साता युरोपेली संघको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गर्नुभए पनि ईयूको चीनसँग 357.1 अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ। आजबाट लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम उपकरण पाठ पूर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ। हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लड़ाकुलाई निशस्त्रीकरण गर्न दवाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताउनु भएको छ। गत वर्ष इजरायल र हिजबुल्लाह बीच भएको युद्धपछि सत्ता सम्हालेका लेबनानी नेताहरूले पटक पटक हतियार बोक्न राज्यको एकाधिकार कायम हुनुपर्ने बताएका छन् भने इजरायलले नोभेम्बरमा भएको युद्धविराम सम्झौताको पालना गर्न माग गरेको छ। गत सेप्टेम्बरमा इजरायलले हसन नसरुल्लाहको हत्या गरेपछि लामो समयदेखि सत्तामा रहेका कासिमले समूहका लड़ाकुले हतियार नछोड्ने र पहिले इजरायलको आक्रमकता रोक्नुपर्नेमा जोड़ दिएका छन्। युद्धविराम सम्झौता अनुसार हिजबुल्लाहले आफ्ना लड़ाकुलाई इजरायली सीमाबाट करिब 30 किलोमिटर टाढा लिटानी नदीको उत्तरमा फिर्ता लैजानुपर्नेछ। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डलसहित आज दोहा पुग्ने अपेक्षा गरिएको छ। गाजामा युद्धको 22 महिना नजिकिँदै गर्दा युद्ध अन्त्यका लागि बढ़दो मागको सामना गरिरहेका नेतन्याहुले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुनेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सांसदहरूले कोटा प्रणालीबाट रासायनिक मल व्यवस्था गर्दा किसानहरू मारमा परेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा सांसदहरूले किसानलाई रासायनिक मल कोटा प्रणालीबाट व्यवस्था गरिँदा चाहिने ठाउँमा मल अपुग भएको र नचाहिने ठाउँमा बढ़ी पुग्ने गरेकोले कोटा प्रणाली हटाउन माग गर्नुभयो। किसानहरूले समयमा मल नपाउँदा कृषि उत्पादनमा ह्रास आउने भन्दै सांसदहरूले सरकारले किसानलाई जसरी पनि मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरूले समयमा रासायनिक मल नपाउने पुरानो समस्या यस वर्ष पनि कायम रहेको बताउनुभयो। यस वर्षका लागि आयात गरिएको मल स्थानीय तहहरू मार्फत वितरण गरिएको तर आवश्यकता अनुसार पर्याप्त मल उपलब्ध गराउन नसकेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यम जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ़दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आइतबार काठमाडौँमा आयोजना गरेको पूर्व मौद्रिक नीति छलफल कार्यक्रममा गवर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर अरू सबै क्षेत्रलाई सँगैसँगै लैजाने गरी आगामी आर्थिक वर्ष 2082-83 मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताउनुभयो। कार्यक्रममा अर्थशास्त्री डाक्टर मेनुका कार्कीले वित्त नीतिमा समन्वय हुने गरी मौद्रिक नीतिका व्यवस्था आउन नसकेको र अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा बढ़ी निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। पूर्व मुख्य सचिव डाक्टर वैकुण्ठ आर्यले नीतिगत स्थिरता हुन नसक्दा निजी क्षेत्र बढ़ी समस्यामा पर्ने गरेको बताउनुभयो। कार्यक्रममा अर्थशास्त्री डाक्टर समीर खतिवड़ाले केन्द्रीय बैंकको मुख्य काम मूल्यवृद्धि नियन्त्रण रहेकोले कतिपय अवस्थामा वित्त नीतिसँग विरोधाभास देखिने गरेको उल्लेख गर्नुभयो। लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आइतबार उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्थलगत निरीक्षण गर्नु भएको छ। उप प्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माण स्थलको अवलोकनसँगै हालसम्म भएका कार्य प्रगतिबारे जानकारी लिनुभएको छ। पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्धारित समयभन्दा एक वर्ष अघि नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अस्पताल भवन निर्माणका लागि 8,99,75,64,000 लागत इस्टिमेट गरिएको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान टिकोटका कृषकहरूले बेमौसमी बन्दा खेती गरेर वार्षिक 1 करोड़ भन्दा बढ़ी रकम गाउँभित्र आउने गरेका छन्। त्यस क्षेत्रका किसानहरूले बर्खामा कोदो मकै रोप्न छोडेर बारीमा बन्दा खेती गर्दै आएका छन्। अन्नपूर्ण सातका वडा सदस्य समेत रहनुभएका कृषक बुद्धवीर पुनले टिकोटका 100 परिवार मध्ये अधिकांशले बन्दा खेती गरेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
श्रीलंकामा सम्पन्न 9 दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालले दोस्रो स्थान हासिल गरेको छ। पछिल्लो 2 संस्करणको च्याम्पियन नेपालले 21 स्वर्ण 9 रजत र 6 काँस्य पदक जित्यो। नेपालका लागि एरिका गुरूङ, पुष्पका लामा, सबिना श्रेष्ठ र प्रदीप बैजाली मगरले दोहोरो स्वर्ण पदक जिते। एरिका, पुष्पा र सबिनाको टोलीले नेपाललाई महिला टीम कुमुतेमा स्वर्ण पदक दिलाए। यसै गरी व्यक्तिगत तर्फ एरिकाले 68 केजी भन्दा माथि पुष्पकाले 50 केजी र सबिनाले 55 केजीमा स्वर्ण पदक जिते। प्रदीपले पुरूष U21 र सिनियर कुमुतेमा स्वर्ण पदक जिते। उनले टीम कुमुतेमा रजत पदक पनि हात पारे। मछिन्द्र क्लबले एन्फा U16 युथ लीगमा विजय शुरूआत गरेको छ। आइतबार 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रले विभागीय टोली नेपाल एपीएफ विरूद्ध 4-1 गोलको जित निकाल्यो। मछिन्द्रलाई जित दिलाउन विकास थापा र सुमन बम ठकुरीले समान 2 गोल गरे। एपीएफका लागि पूजन ढकालले गोल फर्काए। अर्को खेलमा संकटा क्लबले लीगको आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लब विरूद्ध 5-0 शानदार जित दर्ता गरेको छ। 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन पेम्बा लामाले 2 तथा करण बहुल, सुमित बलम्पाकी र प्रज्वल कुमार लुम्रेले समान 1 गोल गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 5.5 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 2.2 मिलीमिटर, र दिपायलको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्माण शुरू भएको 26 वर्षपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सड़क सञ्जालसँग जोडियो। कर्णाली करिडोरलाई छिट्टै डबल लेनको बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। विद्यालय शिक्षा विधेयकमा 5 दिनभित्र सहमतिमा पुग्न संसदीय समितिको सरकारलाई निर्देशन। रूपन्देहीको कञ्चन गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका 451 घर परिवारलाई जग्गाधनी पूर्जा वितरण। र युरोपेली युनियन ईयूले चिनिया कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनद्वारा जवाफी प्रतिबन्धको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।